संतप्त मानस शांत हूँ, जिनके गुणों के गान में विवर्धमान महान जिन विचरे हमारे। आचार्य जयसेन आचार्य के में जो नई बात कही गई है, अमृतचंद जी ने जो बताया उसके अलावा उसका इसमें दिया हुआ है, तो आधा पेज निकल जाने के बाद प्रश्न है। यदि कोई यहाँ यह प्रश्न करे कि संयम प्रवज्ञा आदि तो तपश्चरण रूप हैं, इन्हें किसने से ज्ञान माना जाता है, तो इसके उत्तर में कहते हैं कि मिथ्यात्व नामक प्रथम गुणस्थान से लेकर क्षीण कषाय नामक बारहवें गुणस्थान तक अपने अपने गुणस्थान के योग्य शुभोपयोग, अशुभोपयोग और शुद्धोपयोग के साथ अविनाभाव रहने वाले अशुद्ध उपादान रूप विवक्षित अशुद्ध निश्चय न से तपस्रणादि को भी ज्ञान माना जाता है। इससे यह सिद्ध हुआ कि शुद्ध उपादान रूप शुद्ध पारनामिक परम भाव ग्राहक शुद्ध द्रव्यार्थिक नय से दीवादि व्यवहारिक न पदार्थों से भिन्न आदि मध्य और अंत से रहित एक अखंड प्रतिभासमय सर्व प्रकार से उपादेय भूत सहज शुद्ध निज निरंजन निरंजन परम समय सार नामक शुद्ध ज्ञान स्वभाव वाला शुद्धात्म तत्व ही श्रद्धा करने योग्य है, अपनापन स्थापित करने योग्य है, जानने योग्य है, इसलिए उसका ही ध्यान करना चाहिए। देखो जब वो ज्ञान शब्द कह रहे हैं तो प्रवज्ञा माने दीक्षा होता है और संयम ये तो सब चारित्र गुण की पर्याय हैं, तो फिर कहते हैं इनको भी ज्ञान कैसे करें, क्या क्या ज्ञान नहीं है, वो शब्द ज्ञान नहीं से शुरू किया और अंत में जो 12-13 गाथाओं में जितनी चीजें गिनाई, अब उसके बाद में फिर ज्ञान क्या है, तो ज्ञान क्या है उस गाथा में संयम और प्रवज्ञा का नाम भी है। तो ये संयम प्रवज्ञा के बारे में प्रश्न क्यों, प्रश्न तो सम्यक दर्शन के बारे में भी होना चाहिए, मेरे ख्याल से उसमें सम्यक दर्शन भी है, कहा है वो गाथा का है ना, पढ़ना भी वो गाथा अंतिम। समदृष्टि को भी तो कहा ना, तो वो कहते हैं कि जब हम ज्ञान कह रहे हैं तो जो आत्मा है उसके जितने भी गुण हैं और वो उनकी निर्मल पर्याय हैं मुक्ति के मार्ग की, वो सब शामिल करके बात करना, सबका तो कहा नहीं जा सकता और जरूरत नहीं है, इसलिए मुक्ति के मार्ग में तीन विशेषकर काम आते हैं, श्रद्धा ज्ञान और चारित्र। इसलिए सम्यक दर्शन भी आपने कहते आत्मा है, सम्यक ज्ञान भी आत्मा है, सम्यक चारित्र भी आत्मा है, तो आत्मा कहो तो ज्ञान कहो, जब वो ज्ञान के संबंध की बात करते हैं तो ज्ञान एक जीव का लक्षण है, तो वास्तव में आत्मा की ही बात करते हैं, तो उन्होंने जीव से उन्हें अभिन्न बताया था ना, इसलिए कहते हैं कि ये जो हम कह रहे हैं वह ज्ञान शब्द का बहुत व्यापक अर्थ है, और जो अपना जो द्रव्यगुण पर्याय हैं ये एक तरफ और बाकी पर पदार्थ हैं और रागादि ये दूसरी तरफ, खासकर मिथ्यात्व के साथ वाले मिथ्यात्व और मिथ्यात्व के साथ वाले रागादि वे दूसरी तरफ, इस तरह से दो विभाग करके अभेद विज्ञान की मुख्यता से बात की जाती है। अब इसके उपरांत जो पेज नंबर 113 इसमें बाकी रह गया, वैसे तो कल कह दिया था कि हम अगला कलश पढ़ेंगे, लेकिन कुछ हिस्सा इसमें बाकी रह गया, अपन ने नहीं देखा था कल से, اس لیے وہ حصہ آپ کو بتا رہے ہیں. اور یہ حصہ کافی مہتوپورن ہے کہ اس کے اپرانت بے کنچے لکھ کر کچھ مہتوپورن پرمیہ اپستھت کرتے ہیں جو 320ویں گاتا کے اپرانت دیے جانے والے پرمیہ کے سمان ہی مہتوپورن ہے اور دھیان دینے یوگ ہے. 320ویں گاتا کے بعد کا جو پرکرن آیا تھا وہ اپن نے پڑھا تھا, ارے اسی کا سنکھپت روپ یہ ہے واستو میں. لیکن آتما کے کلیان کے لیے اتینت ہتکاری ہے. یہ ایسا انش ہے کہ اسے ہم ایک بڑھیا کاغذ پہ جڑوا کر اور کانچ میں جڑوا کر کے اپنے گھر میں جہاں سے ہم بیٹھے بیٹھے دیکھ سکیں, لیتے لیتے دیکھ سکیں, ایسی جگہ لگوانے لائق ہے. کیونکہ پورا موکش مارگ اس میں انہوں نے سماہت کر دیا ہے کہ متی گیان, شروت گیان, اودھی گیان, من پریائے گیان اور کیول گیان, یہ پانچ گیان پریائے روپ ہیں اور شدھ پارنامک بھاو دربھ روپ ہے. مانے شدھ پارنامک بھاو روپ جو بتا رہے ہیں اس کا مطلب ہے ماتر گیان, سامان گیان. جس گیان کی یہ پریائے ہیں پانچ, وہ سامان گیان کو پکڑو تو وہ دربھ روپ ہے اور یہ پانچ اس کی پریائے ہیں. اب جیو پدارتھ نہ اکیلے دربھ روپ ہے اور نہ اکیلی پریائے روپ ہے, کنتو پرسپر ساپیکش دربھ پریائے روپ دھرموں کا دھرمی ہے. من اصلی جیو تو یہ ہے, سمجھے. اب وہ کہتے ہیں کہ جسے ہم درشٹی کا وشے بولتے ہیں, جسے ہم دھیان کا دھیے بولتے ہیں, وہ جو جیو ہے وہ پرم شدھ نشچے نئے کا وشے ہے اتھوا پرم بھاو گراہی شدھ دربیارتھ نئے کا وشے ہے وہ ہے. یہ درب تو ہے پرمان کا. تو یدی دونوں کی سچائی میں کہ یہ سچا ہے کہ وہ ہے, من یونٹ کیا ہے, اکائی کیا ہے, تو اکائی تو وہ درب اور گن پریائے ان تینوں کا جو ابھن روپ ہے وہ ہے واستوک. ابھی درشٹی کا وشے وہ دھیان کا دھیے, تو اس میں جو پریائے پکش ہے, جو چھنستھائی ہے, جو نکل جانے والا پکش ہے, جو وکاری پکش ہے, وہ کہتے ہیں کہ ہم اس میں اپنا اپن استھاپت کریں گے تو ہمیں پرتی سمے نگودیا سے بھی زیادہ دکھ ہوگا. نگودیا سے, نگودیا کا کائے کا دکھ ہے برو, کہتے ہیں نرک میں زیادہ دکھ ہے کہ نگود میں. سب دیکھتا ہے نرک میں بہت ہے, گرمی کا, سردی کا, اور نہ معلوم کتنے کتنے بھوک کا, پیاس کا, یہ سب گنائے نا چھڑھارا میں تین چار پنکتیوں میں ہی. اور ذرا زیادہ دیکھنا ہو تو اس پہاڑ میں دیکھو, اس وہاں بہت وستار سے ہیں. تو کہتے ہیں یہاں یہ دکھ بہت زیادہ دکھتے ہیں اور وہاں نہیں دکھائی دیتے ہیں. اور وہاں کا چھڑھارا والے نے بھی لکھا ہے تو ایک سواس میں 8-10 بار اور جنمے اور مرے ہو بھرے ہو دکھ بھار, اتنا ہی لکھا بس. اب وہاں گرمی کا سردی کا تو کوئی دکھ ہے نہیں. اب جو آلو جمی کرنا ہے نا, لوگوں کی فریج میں رکھے دیتے ہیں آرام سے, کتنی بڑھیا ٹھنڈک ہے, ڈیٹ کی دوپہری میں ہو کبھی بھی ہو, ان کو کیا تکلیف ہے گرمی کا, اپن دکھتی ہے اسپشٹ. لیکن نگود میں نرک سے زیادہ دکھ ہے ایسا بھی اپن سب لوگ سمجھتے ہیں. اور نرک میں تو سینی پنچندری ہوتا ہے اس لیے وہ تڑپتا دکھتا ہے. تو اس کا ورنن کیا جا سکتا ہے, روتا, چلاتا, تڑپتا. اور وہ جو جو اندریاں کم ہوتی جاتی ہیں تیوں تیوں وہ ہلچل کم ہوتی جاتی ہے. چار اندری ہے, تین اندری ہے, دو اندری ہے, ایک اندری ہے. تو یہ جو اندریوں کم ہوتی جاتی ہیں وہ واستو میں زیادہ دکھی ہیں, لیکن ان کے دکھ ہمیں آنکھوں سے دکھائی نہیں دیتے ہیں. یہیں پہ تو کوئی پیڑ کھڑا ہے تو اس کا دکھ دکھائی نہیں دیتا ہے, پانی ہے تو اس کا دکھ دکھائی نہیں دیتا ہے, اگنی جل رہی اس کا دکھ دکھائی نہیں دیتا ہے, اور یہ کیڑا ہے کوئی تڑپ رہا ہے تو دکھائی دیتا ہے نا. تو اس لیے وہ ورنن کرنے میں نہیں آتا ہے, لیکن وہ دکھ تو ہے. تو انہوں نے ایک مرن اور جنم, جنم اور مرن یہ دکھ بتایا, اور کتنا بتایا, ایک سواس میں 18 بار. تو سمجھ لو ایک سواس کتنے سمے کا ہوتا ہوگا, سواس سمجھتے ہو نا, وایو کو لینا اندر باہر نکالنا. تو یہ تو بہت, اس میں تو لاکھوں کروڑوں سمے لگ جاتے ہیں ایک سواس میں. وہ گنائے شاستر میں اتنے ہزار اتنے اتنے کچھ ہیں, اتنے وہ کیا ہوتے ہیں اس میں ایک سواس میں, پل وغیرہ کچھ بتائے ہیں. مانے اس میں اسنکھا سمے ہوتے ہیں. تو یہ تو اسنکھیات سمے میں اتنا دکھ ہوا ہے کا مرنے کا, اور اب ہم مانیں گے اس پریائے میں اپنا پن, تو وہ پرتی سمے نشٹ ہوگی, تو ہمیں پرتی سمے مرن کا دکھ ہوگا. اب سمجھ, یعنی اس مانتا میں یہی اس سے کئی گنا زیادہ دکھ پڑا بھرا پڑا ہے. یہ ترک سمجھ میں آیا نا پرماتم, نہیں آیا پھر سے کہتا ہوں کہ ایک سواس میں 18 بار جنم میں مرے, لیکن ہم ایک سواس میں ہماری پریائیں اسنکھ ختم ہو جاتی ہیں. تو ہم میں, میں نے پریائے میں اہم بدھی کی تو اسنکھ بار مر گیا نا, نہیں میرا سروناش ہو گیا. وہاں تو سروناش نہیں ہوتا ہے, یہاں تو میرا سروناش ہو گیا نا. تو کہتے اس چیز میں یا تو وہ پریائے استھر ہو جائے, اور یا میں پریائے میں سے اپنا پن توڑ دوں, دو ہی میں سے اپائے ہیں. تو وہ پریائے تو استھائی ہونے والی نہیں ہے, تو اپن اس میں سے اپنا پن توڑ دیں گے تو اپنا دکھ نکل جائے گا. اس لیے پریائے میں اپنا پن رکھنا آپ ایک نہیں ہے. اس لیے وہ کہتے ہیں کہ دشٹی کا وشے وہ پرم شدھ نشچے نئے کا جو پدارتھ ہے, جو ایک بھی پریائے جس میں نہیں ہے, سب پریاؤں سے بھن جو ہے وہ اس کو بنایا جاتا ہے. دشٹی کا وشے کا مطلب ہے یہ ہوتا ہے جس میں ہمیں اپنا پن استھاپت کرنا ہے, جسے ہمیں نج روپ جاننا ہے, نج روپ ماننا ہے, اور جس پر کا ہمیں دھیان کرنا ہے. تو ابھی ہم پریائے یا پریائے سہت وستو پر دھیان کریں گے تو پریائے تو نشٹ ہوتا ہی ہو ہی رہی, اور وہ پریائے سہت وستو دیکھی تو وستو ہی نشٹ ہوتی دکھے گی نا پرتی سمے. تو ہمارا دھیان بھی کیندرت کیسے ہوگا, کہ جس چیز پہ ہم دھیان کیندرت کرنے کے لیے کہہ رہے ہیں جب وہی استھر نہیں ہے, تو ہماری اس دھیان نام کی پریائے کو پرتی سمے نراشرت ہونا پڑے گا. جیسے ایک آدمی ندی میں بہتا جا رہا ہے اور اس کو یہ دکھا سامنے کہ جو پیڑ ہے اور اس کی جو ٹہنی ہے جو اس کی پکڑ میں آ سکتی ہے, تو میں اس ٹہنی کو پکڑوں گا تو میں بچ جاؤں گا. تو اس نے ٹہنی کو پکڑا اور ٹہنی ٹوٹ گئی, پھر دوسری ٹہنی کو پکڑا وہ ٹوٹ گئی, تیسری کو پکڑا وہ ٹوٹ گئی. اب جتنے بھی اسے افسر ملے اور جس جس کا اس نے سہارا لیا وہ اسی سمے ٹوٹ گئی, تو اس کا کیا ہونے والا ہے. بولیے ہم نے پریائے کا دھیان کیا اور ہماری دھیان کیندرت کیا, وہ پریائے گئے ہوگی, پھر دوسرے پہ کیا تو وہ پریائے گئے ہوگی. جتنی تیزی سے وہ وستو بدل رہی سامنے کی, وہ ہمارا دھیان کو بھی اتنی تیزی سے بدلنا پڑے گا نا. پھر ایسے میں استھرتا کیسے ہوگی؟ تو وہ کہتے ہیں کہ اس میں وہ جو بدلنے والا انش ہے اس کو ہم گوڑ کریں और जो नहीं बदलने वाला अंश है उसको हम मुख्य करें तो हमारी दृष्टि को बार बार निराश्रय नहीं होना पड़ेगा। इसलिए ध्यान का ध्येय और श्रद्धा का सिद्धे वही है। तो वो इस अध्यात्म के लिए प्रयोजन वश निकाला गया सत्य है कि परदेशी से क्या प्रीति। अब इसको हम और व्यापारियों की भाषा में समझें तो हमें अब अंदाज लगाते हैं ना मेरे पास कितनी प्रॉपर्टी होगी। तो एक तो मकान है वो होगा 25 लाख का होगा, फिर इतना जमीन है वो भी इतने की होगी, फिर इतने का सोना है चांदी है हीरा है तो वो गिन लेते हैं हम सब, फिर इतना नगद बैंक बैलेंस है वो गिन लेते हैं, फिर घर में फर्नीचर इतने का है तो उसे गिनते हैं क्या? क्यों? वो कैपिटल खाता नहीं है, वो तो खर्च खाता है। अब वो भले ही संपत्ति है और उसे हमने हमारे काम भी आना है, असली तो उसको ही काम में आना है, वो खेत और मकान और वो बैंक में पड़ा बैलेंस वो हमारे कुछ काम नहीं आ रहा है, काम तो वो ही आ रहा, लेकिन वो उसे प्रॉपर्टी नहीं माना जाता। वो तो हमने जिस दिन खरीदा तो उसी दिन वह खर्च खाते में चला गया। और वैसे भी कहते हम घर लाए एक दिन भी नहीं बैठे तो आधी कीमत तो उसकी उसी दिन रह जाती है, सेकंड हैंड है। यदि आप उसे बेचना चाहेंगे तो सेकंड हैंड कहलाएगा, आप समझ गए ना। तो ऐसे ही जो खर्च होता है वो प्रॉपर्टी नहीं मानी जाती। तो हमारी आत्मा की प्रॉपर्टी क्या है? ये प्रॉपर्टी ये वैज्ञानिकों का भी एक शब्द है, इस वस्तु की प्रॉपर्टी क्या है, समझ गए ना आप। तो ऐसे ही कह रहा है कि आत्मा की प्रॉपर्टी वो त्रिकाली ध्रुव जो द्रव्य है वो है। तो वो दृष्टि का विषय जिसे हम कहते हैं परम सत्य, वो परम सत्य है और उसका दृष्टि ये है। माने जो दूसरा पर्याय पक्ष था उसको उसमें गौण किया गया है। अभी और बारीकी में जाना तो ये कह सकते हैं कि गुण गुण है तो गुण तो नष्ट नहीं होते, लेकिन गुण का भेद ये अनंत है ना, ये ज्ञान दर्शन चारित्र, तो ये भेद करने से विकल्प की उत्पत्ति होती है। और विकल्प की में जहां उत्पन्न होंगे वहां अनुभूति नहीं होती, वो निर्विकल्प में होती है, इसलिए उन भेद को भी निषेध करते हैं। देखो अनंत गुण हैं और उनमें भेद है। यदि आपने नए चक्र पढ़ा है यदि और उसका थोड़ा सा ध्यान में हो गए तो उसमें एक विकल्प नय और एक अविकल्प नय भी होता है और एक भेद नय और अभेद नय भी होता है, वो दोनों का अर्थ एक ही होता है, उसी को भेद नय कहते हैं, अभेद नय कैसे विकल्प, समझे ना। तो भेद से लक्ष्य जाते ही विकल्प की उत्पत्ति होती है, तो जब विकल्प नय का होता है विकल्प नय का होता है भेद नय का होता है अभेद नय का, एक ही अर्थ है उसका। अब यहां इस बात का विचार करते हैं कि मोक्ष किस ज्ञान से होता है, समझे ना। एक ज्ञान माने त्रिकाली ध्रुव भगवान आत्मा, और एक मति ज्ञान शुद्ध ज्ञान अवध ज्ञान मन पर्याय ज्ञान और केवल ज्ञान, ये 5 ज्ञान पर्याय रूप और एक ज्ञान वस्तु स्वरूप, आत्मा ज्ञान हम बोलते ना पंजाबी जी, जिसमें बार बार कह रहे ये ज्ञान ही दर्शन है ज्ञान ही चरित्र है वो ज्ञान। तो कहते हैं इनमें से कौन सा ज्ञान है जिससे हमें सम्मा दर्शन की प्राप्ति होगी। अभी अपन को निर्णय तो करना चाहिए ना कि हमारे पास जो काम हमें करना है उस काम का साधन क्या है। तो कहते केवल ज्ञान तो फल रूप है कि जब वो हम आत्मा की साधना कर चुकेंगे तो उसमें जो हमें फल मिलेगा उस फल का नाम केवल ज्ञान है। केवल ज्ञान बीज नहीं है, फल है। बीज माने सबसे पहले जिसकी जरूरत है और फल माने जो सबसे अंत में उपलब्ध हो। फल माने जिसके लिए काम किया जाता है और बीज माने जिससे काम आरंभ होता है। तो कहते हैं केवल ज्ञान जो तुम कहते हो कि हमारे पास केवल ज्ञान से हम अपना आत्मा का कल्याण कर लेंगे, तो कहते वो तो फल है। केवल ज्ञान से तुम्हारा कोई आत्मा का कल्याण होने वाला नहीं है, क्योंकि वो तुम्हारे पास है ही नहीं। देखा, केवल ज्ञान तो फल रूप है और वह भविष्य में होगा, वह अभी हमारे पास है ही नहीं। और अवैध ज्ञान और मनप्रय ज्ञान ये दोनों मूर्त विषयों को ही जानने के कारण है, तो अमूर्त आत्मा को जानने में असमर्थ है। यदि अभी तो अपने पास भाग्य से तो बेबी नहीं है, लेकिन होते भी हो सकते हैं ना, छेरुपसम ज्ञान वालों को, छेरुपसम ज्ञान वालों को हो सकते हैं, तो ख्याल में है ना। इसलिए वो कहते हैं, एक दो चार दिन व्याख्यान में मैंने ये सुना था आप लोगों से, यहीं पर सुना था, छेरुपसम ज्ञान, छेरुपसम निरर्थक, छेरुपसम निरर्थक। और फिर वो जिस तरह से बात कहे थे, वो अध्ययन करके शास्त्रों का जिसने पढ़ लिया है, मान लो जो शास्त्री की डिग्री हो गई है, उसको वो छयोपम के अर्थ में कह रहे थे। और बाकी के जो लोग हैं ना, जैसे जिनने स्वाध्याय करके और जिनने महात्मा के बारे में थोड़ी जानकारी ली है, तो वे छयोपम बिना की कैसे प्रयोग कर रहा था वो लड़का। और वो मैंने देखा है कि वो जो प्रयोग था, ऐसा प्रयोग बहुत से पंडित करते हैं, और मैंने किताबों में भी कई जगह ऐसा लिखा देखा है, किताबों माने अच्छे प्रमाणिक पुरुषों की किताबों में नहीं, ऐसे ही अरे गहरे नथु खेरों की किताबों में, क्या के छयोपम में। तो ऐसे दो पार्टी बना रहे थे, कौन से, कि जिसने अच्छी स्टडी की है, शास्त्रीय परीक्षा पास की है, वे छयोपम ज्ञान वाले, और बाकी के जो लोग जो है ना, स्वाध्याय करके थोड़ा बहुत जो ज्ञान धर्म जानते हैं, वे बिना छयोग संभाले, ऐसा भी कह रहे थे। और मैंने बड़े बड़े विद्वानों में भी सुना है, तो भी बताऊंगा, मैंने उनसे भी कहा था, तो भाई उनका जो ज्ञान है वो भी छयोग समय तो है, जब तक केवल ज्ञान नहीं हुआ तब तक हर जीव के छयोग सम ज्ञान है, ऐसा नहीं किसी के हो किसी के नहीं हो, हर एक के नियम से है, निगोदिया से लेकर और गणधर देव तक, वो छयोपम ज्ञान है। और फिर छयोपम ज्ञान की निंदा, छयोपम ज्ञान की निंदा, माने छयोपम ज्ञान के नाम पर जैन शास्त्रों के अध्ययन गहराई से पढ़ना, ये समझे ना, इसकी और इसकी निंदा, ये क्या कह रहे। तो अनुभव ज्ञान के छयोपम नहीं है। तो मैं कहता हूं कम से कम ये शब्दावली तो सही सीख लो, ऐसी दो पार्टी कैसे खड़ी कर सकते हो, एक छयोपम ज्ञान और एक अनुभव ज्ञान। वो अनुभव ज्ञान छयोपम ज्ञान नहीं है, अनुभव वो भी छयोपम ज्ञान है। अरे जब तक केवल ज्ञान नहीं हुआ तब तक निगोदिया से लेकर गंधर्व देव तो सबके ज्ञान का नाम छयोपम ही है। देखो अवैध ज्ञान और मनप्रय ज्ञान ये दोनों मूत विषयों को जानने के कारण है। अच्छा, क्योंकि महाशास्त्र तत्वार सूत्र में रूपिष्ठ वदे और तदनंत भागे मनप्रय से अवैध ज्ञान का विषय रूपी पदार्थ ही है, और मनप्रय ज्ञान का विषय अवैध ज्ञान के विषय का ही अनंतमा भाग सूक्ष्म पुद्गल ही है, ऐसा लिखा है। ये जो मैं पढ़ रहा हूं ये बिल्कुल जयसेनाचार्य की शब्दों का एक अक्षर अक्षर अनुवाद है। ये मैं क्यों कह रहा हूं, इसलिए कह रहा हूं कि इसमें वो अनुवाद मैंने किया है, मैंने किसी दूसरे पंडित का उठाकर नहीं रखा, इसकी वजह से आपको ऐसा लगेगा कि ये तो बिल्कुल आप ही ने लिख दिया। और भी जगह जहां मैंने कोटेशन दिए हैं तो उनके अर्थ मैंने किए, क्योंकि दुर्भाग्य से मुझको दूसरों के किए अर्थ ज्यादातर पसंद आते ही नहीं, क्या उन्हें पढ़ता हूं, उनसे हेल्प लेता हूं, इसलिए उनका भी अपने ऊपर अनंत उपकार है, ख्याल में आई ना। लेकिन वो पूरी तरह से उसमें परिपूर्ण ऐसा नहीं दिखते हैं, کہ پورا بڑھیا بڑھیا سے اور اچھا ہو سکتا ہے. اتہ ان اودھ گیان اور منپرا گیان سے بھی موکش کی پراپتی سمبھو نہیں ہے. اتہ سہج سامرتھ سے ہی یہ بات سدھ ہوتی ہے. اس سہج سامرتھ سے ہی یہ بات سدھ ہوتی ہے مانے یہ اس کے لیے کوئی وشیش پرتن کرنے کی ضرورت نہیں ہے نا, کہ باہی وشیوں کے وکلپ سے رہت سو شدھاتما بھی مکت پر چتی لکشن والے نشچے نروکلپ بھاو سروپ مانس, دیکھو بھاو سروپ مانس تتھا پنچیندری کے وشیوں کے پار اتیندریے شدھ پارنامک بھاو وشے بھاونا روپ نروکار سسمویدن شبد سے باچ وششٹ بھید گیان روپ اور چھایوسمک بھاو روپ متی شدھ گیان ہی مکتی کے کارن ہیں. یہ اتنے وشیشن لگائے تو یہ کئی جگہ تھوڑا سا بھرم بھی پیدا ہوتا ہے. جہاں جہاں ہوتا ہے وہاں پر میں آپ کا دھیان آکرشت کرتا ہوں. دیکھو نروکلپ تیسری پنکتی ہے نا اس پیرا کی, نروکلپ بھاو نروکلپ بھاو روپ. اب یہاں ایک کوما لگ جاتا تو اچھا رہتا. اب مانس اور پنچیندریوں کے وشیوں یہ آگے کا وشیشن ہے, اس میں ہم سمجھ لیتے ہیں نروکلپ بھاو روپ مانس, یہ مانس کا وشیشن نہیں ہے. کیا کا وشیشن ہے بولو بھاشا کے پنڈت, بھاشا کے پنڈت دیکھو یہ متی گیان اور شروت گیان کے وشیشن ہیں. جو نیچے سے دوسری پنکتی ہے نا متی گیان اور شروت گیان پیارا ختم ہو گیا اس کے وشیشن ہیں. اور یہ جتنی جگہ روپ روپ آیا ہے نا نروکلپ بھاو روپ پھر بھید وگیان روپ یہ سب متی گیان شروت گیان کے وشیشن ہیں, اور باقی وہ بھید وگیان کے وشیشن ہیں. خیال میں ہے نا ایسے جو متی شروت گیان ہیں پر ان سے ہمارا آتم کلیان ہوتا ہے, اور دونوں یہ گیان انادی سے ہوتے ہیں. اور کب تک ہوتے ہیں؟ پہلے گنستان سے بارہویں گنستان تک, تیرہویں گنستان میں کیول گیان ہو جاتا ہے تو چھاوے گیان کہلاتا ہے نا. کیونکہ سنساریوں کے چھاوے گیان تو ہے ہی نہیں, اس لیے کہتے ہیں کہ جو گیان تمہارے پاس ہیں متی گیان اور شروت گیان ان سے ہی تمہارا آتم کلیان ہونے والا ہے. کرشن کیا کیا تھا سب سے اوپر کہ آپ ہم یہ نرنے کرتے ہیں کہ ہمارے پاس چھ گیان ہیں, ایک تو مول گیان سامان اور ایک متی گیان شروت گیان اودھ گیان منپرا گیان کیول گیان, پانچ جی. تو ان میں کن گیانوں سے ہمارے کام آئیں گے آتما انبھو کرنے کے لیے؟ تو کیول گیان نہیں ہے, منپرا گیان نہیں ہے, اودھ گیان کام نہیں آئے گا. اور وہ ترکالی دھرو تو ہمارا گیان کا گے بننا ہے, وہ تو گے کے روپ میں جانا ہے. تو اس لیے کہتے ہیں یہ دو جو متی اور شروت گیان ہیں یہی ہمارے پاس اپلبدھ ہیں. دیکھو جن سے کام ہونا ہے وہ اپلبدھ ہیں, اور جن سے کام نہیں ہونا ہے وہ اپلبدھ نہیں ہے. اس سے بڑھیا اور بات کیا ہو سکتی ہے؟ دیکھو پھر پرشن کہ سنساری جیووں کا نشچے سسمویدن روپ متی شروت نامک چھایوکش میں گیان مکتی کا کارن کیسے ہے؟ یعنی انہوں نے اوپر کہہ دیا کہ بھائی چھایوکسم گیان ہی مکتی کے کارن ہیں. جب ہم چھایوکسم گیانوں کی نندا کرتے ہیں تب ہمیں جیسے میں چاہ رہی اس واقعے پہ دھیان دینا چاہیے, کیونکہ چھایوکسم گیان کے پیٹے میں بھی آ جاتے ہیں. اب اس میں شرطیں بہت ہیں کہ کم سے کم وہ چھایوکسم گیان کا اتنا چھایوکسم ہونا چاہیے کہ جو سینی پنچیندری ہو تو وہ پھر آتما کے ہت میں آتما کے انبھو میں کام آئے گا. یعنی اس سے کم اگھاڑ ہے تو وہ کام ہے. اگھاڑ اس لیے بولتے ہیں کیونکہ چھیوکسم کا چھیوکسم, چھیوکسم کا اگھاڑ کہنے سے لگتا ہے کچھ لیکن واستو میں تو وہ چھیوکسم ہی ہے. مانے چھیوکسم بھاو جو ہے جو ہمارا انادی سے لے کے بارہویں گنستان کے انت تک ہوتا ہے اس میں کتنی ماترا میں چھیوکسم ہونا چاہیے, کہ جو سینی پنچیندری، تو اس سینی پنچیندری والا معاملہ تو یہ ناپ ہے، جیسے اپن نے کتنا، تو ایک لیٹر، تو ایک لیٹر کیا ہے، یہ تو لیٹر ناپ ہے، تو یہ سینی پنچیندری جو ہم نے بولا یہ تو ناپ ہے کہ اتنا وہ گیان چاہے سم پرگٹ روپ ہونا چاہیے، خیال میں نا. اتر سمست مِتھیاتو راگادی روپ وکلپوں کی اتپتی سے رہت، سواسدھاتم بھاونا سے اتپن، پرم آلاد لکشن والے سکھ روپی امرت رس کے سواد میں ایکاکار، پرم سمرسی بھاو کے کاریہ بھوت، انت گیان سکھادی روپ موکش کے پھل کا ویوکشت، ایک دیش شدھ نشچے نئے سے شدھ اپادان کارن روپ ہونے سے بے چھایو سمک متی شرت گیان مکتی کے کارن ہیں. مانے ان میں یہ وشیشتا ہیں، مانے ایک استھتی میں وہ اس اوستھا میں آ جاتے ہیں، مانے چھ سم گیان کس اوستھا میں آ جائے تو وہ ہمارے لیے آتما کے انوبھو کا کارن بنتا ہے کہ مکتی کا کارن بنتا ہے. اس بات کی پشٹی کے لیے آتم کھاتی میں سماگت نمنانکت کلش سے بھی ہوتی ہے. یہ اپن نہیں کہہ رہے، یہ وہی کہہ رہے ہیں کون جیسے نہ چاہیے، یہ انہوں نے وہاں کوٹیشن دیا ہے. کہاں تک چلے بابا نے جیسے نہ چاہیے کا، کہاں سے شروع ہوا دیکھو، جو ہے نا چھٹویں لائن سے ساتویں لائن سے مد گیان شدھ گیان انورٹیڈ کوما ہے نا، اور پھر ادھر آگے چل کر کے اگلے پیج پر آدھے پیج کے قریبی بعد میں یہ بھید وگیان کا چھند ہے نا، اس کے دو لین بعد میں انورٹیڈ کوما کلوز ہے، وہاں تک جیسے نہ چاری کا بات ہے جس کا انواد اپن نے کیا ہے کہ بھید وگیان تا سدھا سدھا ایکل کیتنا اسی بھاو تو بدھا بدھا ایکل کیتنا، کہ بھید وگیان آج تک جتنے سدھ ہوئے ہیں وہ بھید وگیان سے ہی سدھ ہوئے ہیں، اور آج تک جو سنسار میں بھٹک رہے ہیں وہ بھید وگیان سے کے بنا ہی بھٹک رہے ہیں، اور بھید وگیان چھوپسم گیان کا ہی نام ہے، اور وہ مت گیان اور شرط گیان میں ہی ہوتا ہے. اب یہ میرا کمنٹ سے نیچے سے آچاری جیسین کے اکت کتھن میں یہ بات تو اتنت سپشٹ ہی ہے کہ مکتی کی پراپتی ایک ماتر گیان سے ہی ہوتی ہے، پر وہ گیان آتمانوبھوتی روپ ہونا چاہیے. تاتپر یہ ہے کہ اس میں سدھا کا بل اور آتم رمنتا روپ چارتر بھی شامل ہونا چاہیے. کون سے پرشن کا اتر چل رہا ہے؟ کہ دیکھا اور سنیم اس کو تم نے گیان میں کیوں شامل کی، وہ جو گاتھا میں انت میں آیا ہے نا، اپن اس کا سمادھان کرنے بیٹھے ہیں اور پرشن میں پرشن ہوتے جا رہے ہیں اور انت میں وہ بات اپن مول بات بھول جاتے ہیں. کیا یہاں ایک پرشن پھر سہج سمبھو ہے، اپن پرشن لکھ دیں پھر اتر لکھ دیں، ایسا بھی ہو سکتا ہے، لیکن وہ ایک فلو جیسے اپن پرشنوتر لکھ رہے ہوں کتاب میں، پرشنوتر تو ہے نہیں، تو اس لیے جب ہم اس طرح کی بات آئے گی تو ایسا پرشن ہمارے چت میں کھڑا ہو سکتا ہے، نہیں ہوتا ہے لگ بھگ، جب اس کی بات یہاں پر کی ہے. یہاں ایک پرشن سہج ہی سمبھو ہے، یدی گیان ہی مکتی کا کارن ہے تو گیان تو پانچ پرکار کا ہے، ان میں سے کون کون سا گیان مکتی کا کارن ہے؟ تو آچاریہ دیو سمجھاتے ہوئے کہتے ہیں کہ کیول گیان تو ایک پرکار سے موکش روپ ہی ہے، انہوں نے کل لکھا تھا پھل روپ، پھل روپ من موکش روپ، اور وہ ہمارے پاس ہے بھی کہاں، ابدھ گیان اور من پرے گیان کا وشے پدگل ہے، اتا ان کے مادھیم سے آتم گیان سمبھو ہی نہیں ہے. اب رہے مدھ گیان اور شدھ گیان، سو ان کے دوارا چھوں دربوں کو ان کی کتپے پریاؤں کو کے ساتھ جانا جا سکتا ہے، کنتو پر کو جاننا مکتی کے مارگ میں کچھ بھی کاریکاری نہیں ہے. اب یہ اپن نے نشید کیا کہ دیکھو دیکھو آگے آ گیا، کیا آ گیا؟ پر کو جاننا آتما سواب نہیں ہے گیان کا، مکتی کے مارگ میں کاریکاری نہیں ہے. ایسا تھوڑی ہے کہ جو मुक्ति के मार्ग में कार्यकारी हो वो ही ज्ञान का स्वभाव है। ज्ञान का स्वभाव तो सारे लोकालोक को जानने देखने का है, तो सारा लोकालोक हमारे लिए उपयोगी थोड़ी है। जो हमारी ज्ञान शक्ति है तो यूनिवर्सिटी की पूरी किताबें पढ़ सकती हैं, लेकिन जो किताब हमारे काम की होगी वही तो हम पढ़ेंगे, सारी यूनिवर्सिटी पढ़ने थोड़ी बन जाएंगे। अब रहे मतज्ञान शुद्ध ज्ञान, सो इनके द्वारा छह द्रव्यों को उनकी कतिपय पर्यायों के साथ जाना जा सकता है, किंतु पर को जानना मुक्ति के मार्ग में कुछ कार्यकारी नहीं है, इसलिए आत्मसन्मुख हुए मति श्रुत ज्ञान ही मुक्ति के कारण है। आत्मसन्मुख हुए, इसमें शुद्धात्माभिमुख शब्द आया ना जैसे नाचार्य जी में, उसका अर्थ है। परंतु वे आत्म सिद्धांत और आत्म ध्यान से संयुक्त होने चाहिए, इसलिए हमारा परम कर्तव्य है कि हम मति श्रुत ज्ञान रूप उपलब्ध क्षयोपशम ज्ञान को बुद्धि पूर्वक आत्मा में लगावें, आत्मसन्मुख करें, यही मार्ग है। अभी आपको इसमें और फिर एक प्रश्न खड़ा हो सकता है कि आप ऐसा कह रहे हो और सुबह तो दादा बता रहे थे कि क्रमबद्ध पर्याय में सारे ज्ञान की एक एक समय की पर्याय ये नक्की है कि जिसमें ये लिखा है कि इस समय की पर्याय क्या जानेगी, तेरे को वो भी आकुलता नहीं करनी है, तो वो इससे भी बड़ा परम सत्य है। ये तो प्रेरणा की भाषा है, ख्याल नहीं है ना। वस्तु स्थिति तो यही है कि तुम अपने परिणामों को सुधारो, तो अपन कहते हैं ना कि स्वर्ग में जान दो, तुम कहते जहां तुम्हें जाना होगा, जाना होना नक्की है, होगा नहीं, जो तो पहले से ही केवली के ज्ञान में झलका है, एक दो भव का नहीं अनंत भवों का, तो उसके पहले पहले जैसे जैसे भाव हों कि जिन भाव वहां जाने के कारण बनते हैं, वैसे वैसे भाव ऑटोमेटिक होंगे। ये इससे बहुत बड़ा सत्य है, क्योंकि ये आपकी पूरी आकुलता को खत्म कर देता है। सचमुच कभी कभी तो ऐसा लगता है कि ये क्या कह रहे हैं कि अभी अपन तो कहते सबसे तो अभी आ गया बुढ़ापा आ गया, जी हो गया वो हो गया, अपन समझना चाहिए उन्हें सब कितना सा है, छोटा है, इतना है उतना है, और अभी तो फिर क्या करें, करना कुछ नहीं, तो फिर काय की चीजें कैसे चीजें बोलो तुम, क्या ये सब प्रेरणा का क्या मतलब है, बोलो क्या करें। क्योंकि वस्तु तो जो होना है वो तो नक्की है, ऐसे नहीं है कि अकेला हमारा फलानी गति में फलानी जगह जाना नक्की है, उसके एक एक समय पहले अभी से लेकर और वहां तक हर समय का क्या होगा वो सब नक्की है, और वो तुम्हारे कुछ किए बिना हो, किए बिना होगा माने करने का तुम्हें कुछ प्रयत्न नहीं करना है, तुम्हें सहज रहना है और वो ही होगा, और उसी को ये कहा जाता है कि तुमने किया अथवा करो। वस्तु स्थिति ऐसी है बिल्कुल भैया, अब तो हमसे कुछ नहीं होता, हाथ तक नहीं उठता है, तो लोग हाथ उठाने की जरूरत ही नहीं है, कि उठता होता तो हमें कहते कि हाथ मत उठाओ, क्यों कहते कि नहीं कहते, जब ज्यादा गड़बड़ मत करना, नहीं मेरा हाथ उठ जाएगा, तो हाथ उठाना अच्छी चीज है, तो तुम्हारा क्या चला गया, क्यों कि ऐसा कुछ करना ही नहीं था ना, इतना तो करना चाहिए ना, शांति से बैठ जाना चाहिए, पद्मासन लगा के बैठ जाना चाहिए, क्यों अगर पद्मासन लगा के नहीं बैठ सकते हो तो शांति से बिल्कुल एक मुद्रा में लेट जाना चाहिए, इन योगा वालों से कहेंगे तो सभासन में लेट जाओ, लेकिन कायोत्सर्ग कर दो, लेकिन वो जो परम सत्य है जो सुबह आ रहा था और ये प्रेरणा की भाषा है कौन, इसलिए हमारा परम कर्तव्य है कि हम मति सद ज्ञान रूप उपलब्ध सूक्ष्म ज्ञान को बुद्धि पूर्वक आत्मा में लगावें, आत्मसन्मुख करें, यही मार्ग है। और इसी भाव के पोषक कलश का मैं पढ़ो व्यतिरिक्त, अन्य से भिन्न है ना, और आत्मनियतम और आत्मा रूप अपने से अभिन्न है। और कहते हैं कि जितनी भी वस्तुएं हैं पर अथवा छोड़ने योग्य उनको त्यागोपादान से शून्य, देखा त्याग ग्रहण करना हो त्याग करना हो ना, यह अन्य द्रव्यों से पृथक विरहित ग्रहण पर त्याग से, ग्रहण और त्याग से भी रहित, उसे कुछ छोड़ना नहीं है, कुछ ग्रहण नहीं करना है। अपन कहते हैं ना कभी ये छोड़ दिया मैंने, ये ग्रहण कर लिया मैंने, ये रखा ये नहीं रखा, तो फिर आत्मा में ऐसे ग्रहण त्याग है ही नहीं। भगवान आत्मा तो त्यागोपान शून्यत्व शक्ति से युक्त है। यह ज्ञान निधि निज में नियत वस्तुत्व को धारण किए, यह जो ज्ञान निधि है, ज्ञान निधि आत्मा है, ये तो अब निज में नियत निश्चित है, अपने वस्तुत्व को धारण किए है, ये परद्रव्यों से पृथक है और ग्रहण और त्याग से भी विरहित है, इसे ग्रहण और त्याग की भी इसकी जरूरत नहीं है। है आदि अंत विभाग विरहित, अनादि मध्यांता बोलते ना, तो आदि अंत के विभाग से जो रहित है, माने उसमें ऐसा भेद ही नहीं पड़ता है कि जो आदि है जो अंत है, ऐसा भेद नहीं पड़ता कि देखो एक परमाणु है तो उसका आदि क्या है और अंत क्या है। परमाणु माने पुद्गल का वो सबसे छोटे से छोटा हिस्सा, यानी दो परमाणु हो तो उसमें हम कह सकते हैं कि जो आदि मध्य और अंत, देखो ये टेबल है ना, इसकी ये आदि है, ये मध्य है, ये अंत है। अब ये छोटी 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 ऐसी स्थिति में ला दो कि जिसके तीन टुकड़े हो ही नहीं सके, तो आदि मध्य और अंत क्या बोलोगे उसे। जो वस्तु अखंड होती है वो आदि मध्य और अंत से रहित होती है, उसमें आदि मध्य और अंत का भेद नहीं किया जा सकता है। और यदि आप करोगे व्यवहार से तो वो अत्यंत स्थूल है, इतना बड़ा जो आकाश है लोकाकाश है ना, تو اپن کہیں گے بتاؤ کہاں سے شروع ہوا کہاں ختم ہوا بتاؤ. ایک چھوٹی چیز کا ادھر تو دیا, دو ادھر دے رہا مجھے, ایک سب سے چھوٹی چیز جو آدھی مدور انت سے رہے تھے, وہ ایک سب سے بڑی چیز, وہ بھی آدھی مدور انت سے رہے تھے نا. پھر آکاش کا بیچ کیا ہے, مطلب وہ مدھ کیا ہے اور انت کیا ہے, آدھی اور انت کے جب پتہ ہی نہیں ہے تو بیچ کہاں سے بنے گا. اب دیکھیے کال کا, کال کا ایک سمے, وہ بھی آدھی انت اور مدھ سے رہے تھے ہے نا, اور انادی سے ہے اور انت کال تک ہے. تو انادی من آدھی بھی نہیں ہے اور انت مانا جس کا انت بھی نہیں ہے, تو وہ بھی انادی مدھیانت ہو گیا. آدھی انت کے اور مدھ کے بھید سے رہے تھے اور اسفرت ہے آنند کا گھن پنڈ ہے, ایسی سہج مہیما کا دھارک, کانتی کا بھاسور, شدھ انوپم گیان گھن, گیان کا گھن ایسا بھگوان آتما میرا ہے. اور جس نے سمیٹا سویم ہی سب شکتیوں کو سویم میں, کہ کا نہیں تاکہ ایک کو کر لو, ملا کہاں کہاں پڑ رہا ہے تم, کیونکہ ایک بھی ہاتھ ایسا اٹھا نہیں دیکھا مجھے جس نے کریکشن کیا ہو اس میں. صحیح ہے, جس نے سمیٹا سویم ہی سب شکتیوں کو سویم میں, کو ہے کہ کا کو کرنا ہے, ہاں ہے نا, سب اور سے دھارن کیا ہو سویم کو ہی سویم میں, مانو انہی نے تیاگنے کے یوگ جو وہ تج دیا, اور جو گرہن کے یوگ وہ سب بھی انہی نے پا لیا. اوپر کے چھند میں کیا کہا تھا کہ گرہن اور تیاگ سے رہتا ہے کہا تھا نا, اب نیچے کیا کہہ رہے, استھتی تو وہی کی وہی ہے, اسے ہم اس بھاشا میں بھی کہہ سکتے ہیں کہ تمہیں کچھ نہیں کرنا ہے, تمہیں جو تیاگنے یوگ تھا وہ تم چھوٹ گیا, میں نے تم میں آیا ہی نہیں, میں نے چھوٹا ہی ہوا ہے, اور جو گرہن کرنے یوگ ہے وہ گرہن کیا ہی ہوا ہے. تو اوپر کہہ رہا دونوں سے رہے تھے, نیچے بھی وہی کہہ رہے ہیں, لیکن تمہیں چھوڑنے اور گرہن کرنے کی بھاشا پسند ہے نا, کہ میں نے یہ چھوڑ دیا یہ رکھ لیا. کہتے ہیں جو تم نے اپنے من سے کہ میں نے دودھ پینا چھوڑ دیا رات کو اور پانی پینا رکھ لیا, وہ کہتے ہیں کہ وستو کے سروپ میں جو چھوڑنے یوگ ہے وہ چھوٹا ہی ہوا ہے, اور جو تمہیں گرہن کرنے یوگ ہے وہ گرہن کیا ہی ہوا ہے. تمہیں اوپر کے نیچے کے چھند میں کتنا فرق پڑ گیا, دیکھو اوپر نیچے اوپر کے چھند میں کہہ دیا اس سے بھن, اس سے الگ, اس سے ایسا کیا جس نے وہ وستتو کو دھارن کیا, وہ یہ سب لکھا آنے, اور نیچے چھند میں لکھتے ہیں کہ جس نے جن نے سمیٹا سویم ہی سب شکتیوں کا سویم میں, قابل سر سے انہیں اسے سمیٹا ہوا ایک دم سے سر کے ساتھ سامان پہ سمیٹا, انت شکتیوں کا پنڈ بھگوان آتما ہے اور سمٹا ہی سمٹایا ہے نا, مانو انہیں سب اور سے دھارن کیا ہو سویم کو ہی سویم نے, سویم کو دھارن کیا سویم نے دھارن کیا. اب مانو اسی کا ارتھ کیا, مانو مانو انہیں نے تیاگنے کے یوگ تھا جو وہ تج دیا, اور جو گرہن کے یوگ ہے وہ سب انہوں نے پا دیا, یعنی اسی کا یہ ارتھ ہے. ایسا نہیں کہ اوپر کی دو لین میں کوئی الگ کام کیا, نیچے کی دو لین میں کوئی الگ کام کیا, مانے یہ کہتے ہیں کہ جیسے جو کچھ پانا تھا وہ ہم نے پا لیا, اور جو کچھ تیاگنا تھا وہ ہمارا چھوٹ گیا. کبھی کبھی اپنے جب ودیارتھی جانے لگتے ہیں نا چھٹی ہو سال بھر میں, تو وہ وشے رکھ دیتے ہیں کہ کیا کھویا اور کیا پایا, تو ایک تو گھومنا ہے ہی رہتا رہتا ہے سب کا کہ میں نے اپنا جان کھویا اور جان پایا, اور پھر اور اپنے اس میں فریج لگا لگا کر کے کچھ بھی لگاتے ہیں, لیکن بس اس کے لیے یہ پنکتی پریاپت ہے. کون سی سب سے نیچے کی, ار جو گرہن کے یوگ وہ سب भी उन्हीं ने पा लिया, मानो उन्हीं ने त्यागने के योग्य जो वह तज दिया, अरे जो ग्रहण के योग्य वह सब ही उन्हीं ने पा लिया। मैंने कुछ नहीं, हाँ साहब जो छोड़ने लायक था वो छूट गया और जो पाने लायक था वो पा लिया। कुछ पाना माने की बात नहीं है, तो हमने जान लिया है, बस हमने अपने स्वरूप को जान लिया और उसी को हम कहते हैं ज्ञान जो है वो खत्म हो गया। अब ये जैसे बनारसी दास के छंद हैं, भैया भैया छंद हैं, पढ़ लेना भैया, तो उनका अर्थ भी लिखा है, इसलिए नहीं उसी साथ में, इसलिए कोई दिक्कत नहीं आएगी। अब अगली गाथाएं जो है ना 405 से 407 तक, उसके लिए 120 पेज पर जो अगला कलश है वो पढ़ो, इस उत्थान का रूप। एक छूट गया बीच में क्या, कहाँ है, कहाँ पढ़ा तुमने? 120 पेज जो मेरे तो इस छंद ऐसा लगा कि जो तुमने पढ़ाई फिर पढ़ना। ठीक है चलो। यह ज्ञान स्वामी जो आत्मा है वो पर पदार्थों से जुदा, ये क्या जुदा करना, जुदा करो छुड़ाओ छुड़ाओ, माँ माँ से माँ बाप से छुड़ाओ, इससे छुड़ाओ उसे, सब छूटा ही हुआ है, छुड़ाना क्या है। कहते हैं कि इस देह से छुड़ाओ, देह का त्याग धीरे धीरे करो ना, पहले दूध त्याग दो फिर पानी भी त्याग दो फिर ऐसा कर दो। वो कहते हैं जब भगवान आत्मा अनाहारक है, वो आहारक ही नहीं है, वो पर पदार्थ को ग्रहण ही नहीं करता है, तो उसको छोड़े क्या, कि ये देह को हमने ग्रहण ही नहीं किया, हमने कभी एक समय को इसे अपनी जानी ही नहीं, हमने कभी एक समय इसे अपनी मानी ही नहीं, हमने इसमें किसी भी तरह का अपनेपन का विकल्प किया ही नहीं, तो क्या छोड़ना। छोड़ने की बात तो तब हो गए कि जब हमने इसमें अपनापन किया हो तब, है ना, तो जब छूटना होगी, जिसे तुम छूटना कहते हो, इसे जो कहते ना एक क्षेत्र आप गा है, तो जब छूटना होगी छूट जाएगी, उसमें हम क्या, मैंने कहने का हम क्या छोड़े हैं और क्या नहीं छोड़े हैं। देखो परिग्रह दो प्रकार का होता है, एक तो स्त्री पुत्र मकान जायदाद रुपया पैसा, और एक इस शरीर, इसलिए दो नए अलग अलग रखे ना, एक उपचरित और एक अनुपचरित। हमको रुपये पैसे को छोड़ना पड़ेगा, सोना चांदी को छोड़ना पड़ेगा, हम मकान को भी छोड़ना पड़ेगा, किसी को देना पड़ेगा, नहीं तो वो त्याग नहीं कहलाएगा। हम उसमें रहते रहे, रुपये पैसे का उपयोग करते रहे, तो वो त्याग नहीं कहलाएगा। मैंने श्रद्धा में तो हमने मान लिया कि हमारा नहीं है, लेकिन छोड़ना भी पड़ता है ना। लेकिन शरीर, अब शरीर को हमने मान लिया कि शरीर मैं नहीं हूं, तो अब छोड़ो, तो छोड़ो तो क्या करें, आत्महत्या करें, अग्नि में कूद जाएं, कुएं में कूद जाएं, क्या करें, तो उसे तो सबसे बड़ा पाप माना है। क्या तुमने छोड़ दिया ना देह में से अपनापन, अब ठीक है, जब तक रह जाएगा संयोग तब तक रह जाएगा, जब छूटना होगा छूट जाएगा। माने देह को जैसा रुपया पैसा छोड़ा जाता है, ऐसा देह को नहीं छोड़ा जाता। यदि मुनि अवस्था हुई तो कपड़े जैसे उतार के फेंके जाते हैं, मुकुट उतार के फेंका जाता है, ऐसा शरीर उतार के नहीं फेंका जाता। कैसे वंत तो किए जाते हैं ना, क्या तो कहते शरीर नहीं है वो, इसलिए किए जाते हैं। शरीर जो है इसको तो आत्महत्या हो जाएगी। केस लंच का भी क्या कारण है और क्या कैसा है वो फिर कभी बात होगी तो कहेंगे, नहीं तो इसमें कोई केस बाल उखाड़ने से कोई धर्म होता है? वो तो कभी ने तो मजाक उड़ाया है कि भेड़ को सबसे ज्यादा वो हो जाएगा, उसके तो हर महीना दो महीने में सारे बाल उखाड़े जाते हैं। तो ये वो तो ये है कि यदि ये चार महीने से ज्यादा के हो जाएं तो उसमें जीव जंतु पड़ने की, जुआ मुआ पड़ने की चांस होते हैं, उनसे हिंसा होने के चांस होते हैं। तो ऐसा रहता है कि दो महीने के पहले और चार महीने के बाद, नहीं दो महीने से चार महीने के बीच में केस लंच होना चाहिए। तो उसमें क्यों है? क्योंकि दो महीने से कम में तुम करने की कोशिश करोगे तो हाथ में पकड़ में नहीं आएंगे, तो कोई ना कोई तुमको छुरा बलेट वगैरह कुछ ना लगाना पड़ेगा। और वो श्रृंगार के लिए किया जाता है तो वो नहीं करना। तो चार महीने से ज्यादा बड़े हो जाएंगे तो फिर उसमें कीड़े मीड़े पड़ने का, और फिर धुलना चाहिए ना, धूल मिट्टी पसीना आएगा, फिर धूल मिट्टी आएगी उड़ के, और नहाते तो है नहीं मुनिराज, तो फिर उनकी हालत कैसी हो जाएगी? तो इसलिए वो उखाड़े जाते हैं। अब फिर कहेंगे उसे बनवा लें, बनवा लें तो नाई के पास जाना पड़ेगा, नाई को बुला लो तो पैसा मांगेगा, तो पैसा कहां से लाएंगे? तो फिर वही शुरू करो, चूहिया के लिए दूध और दूध के लिए गाय और गाय के लिए घास, मतलब पूरा परिग्रह खड़ा हो जाएगा। कोई काम वे पराधीन नहीं रखना चाहते हैं, इसलिए वो केस लंच की बात है। तो ऐसी चीजें एकाध जो प्रतीक रूप थी वे तो रह गई, अब और ऐसी किसी का मतलब ले जाने की बात, हम ले जाएंगे ना, हम खुद नहीं ले जा पाएंगे ले, तो वो दूसरे से लेवाएंगे, तो फिर वो कोई एक आदमी की व्यवस्था चाहिए ना, फिर आदमी की व्यवस्था चाहिए तो उसे पैसे चाहिए, उसकी व्यवस्था खाने पीने को चाहिए, है ना। आप समझे, वो तेज चलेगा जल्दी चलेगा नहीं आएगा तो हमारे पास वो हमेशा उपलब्ध नहीं रहेगा क्या? तो वो स्वाधीन वृत्ति के हिसाब से उनकी वो सब चीजें हैं, है ना। अब वो न वो अपने हाथ में वो रहता है न वो रहता, सब हजारों सेवक खड़े हैं, आप तो बस इशारा करके देखो, और इशारा की भी क्या जरूरत है, बिना ही इशारे के जबरदस्ती छीन छीन लेंगे, है? तो ये बनवाने के लिए कोई तैयार नहीं है क्या? कोई नाई बनाने को तैयार नहीं, वो पैसे ही नहीं मांगे, वो मांगे तो लोग देने के लिए तैयार है। अरे वे पटे पटाए उखड़े फुड़ाए बालों को तो बोलियां लग लग करके और लाखों रुपए में बिकती हैं, तो तुम्हारे के लिए बाल बनवाने की व्यवस्था नहीं होगी? अरे भाई उनको व्यवस्था करनी नहीं है ना, उनको पराधीन व्यवस्था चाहिए नहीं ना, उनकी जो वृत्ति है वो स्वाधीन वृत्ति है। अब हमने उसमें फिर नया नया धर्म मान लिया, कल्पना कर ली, 50 तरह की बातें हो गई हैं। अब ये जो गाथा है, ये गाथाएं अगले में चलेंगी, और जिसमें ये आह्वान आत्मा के आहार भी नहीं है, आहार नहीं है तो देह नहीं है, और देह नहीं है तो द्रव्यलिंग नहीं है, और द्रव्यलिंग ही नहीं है तो द्रव्यलिंग से मोक्ष कैसे होगा? मैंने अब उनको ये बताना है कि जैन दर्शन में लिंग से मोक्ष नहीं होता, और लिंग से मोक्ष नहीं होता इसको सीधा में लोग पकड़ते हैं गाथाओं को, कहते काय को भाई हट करते हो, कम नहीं देखे मैं लिंग धारण करेंगे, क्योंकि तुम्हारे समय सार में लिखा है कि लिंग से मोक्ष होता ही नहीं, तब क्या उसका अर्थ है? आप समझिए ना, गहराई से उसकी चर्चा इसमें करेंगे। जो इन्होंने इसमें उठाई ना कि भगवान आत्मा आहारक नहीं है, और जब आहारा ही नहीं है तो देह कैसे होगी? तो देह नहीं होगी तो वह नग्न है कि कपड़ा पहने हैं, कपड़े कहां से हो गए? तो भगवान आत्मा के देह है ही नहीं, ये चर्चा आएगी कल।